ہم سورۃ النساء کو شروع کریں گے اور سورۃ النساء جو ہے یہ چونکہ چوتھے پارے میں آتی ہے، کل ہم نے چوتھے پارے کے اس حصے پہ روک دیا تھا، انشاءاللہ اس حصے کو ہم نسبتاً جلدی کر کے شروع کا جو حصہ ہوگا اس کو پھر ہم چوتھے پارے کے ساتھ رکھیں گے، اور اس کے بعد پھر اس کی جو بھی ڈیٹیلز رہ جائیں گی اس کو انشاءاللہ تعالی ہم اگلے حصے میں شروع کریں گے، کیونکہ آپ میں سے اکثر لوگوں کو پتہ ہے کہ سورۃ النساء میں بہت ساری ایسی چیزیں آ رہی ہیں کہ جو ہمیں آج سیکھنی ہے، اور اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمارے فہم کو کھول دے اور ہمیں اس کی توفیق عطا فرمائے کہ ہم سیکھیں۔ آپ دیکھیے کہ ہم قرآن پاک کی کتنی صورتیں پڑھ چکے، بتائیے، تین صورتیں پڑھ چکے، کون کون سی؟ سورۃ الفاتحہ، سورۃ البقرہ اور سورۃ آل عمران۔ دو بڑی صورتوں کے بعد اگلی صورت ہے سورۃ النساء۔ سورۃ النساء کو دیکھیں تو اس کا نام ہی عورتوں کے نام پر ہے، پورے قرآن پاک میں کوئی سورت سورۃ رجال کے نام پہ نہیں ہے، یعنی عورتوں کے نام پہ سورت تو ہے لیکن مردوں کے نام پہ سورت نہیں۔ اس سورت میں اللہ سبحانہ تعالیٰ نے عورتوں کو مختلف قسم کے حقوق دلوائے، خاص طور پہ اس میں یتیم لڑکیوں کے حقوق، وراثت میں عورت کا حصہ، پھر اسی طرح عورتوں کی بے حیائی کو روکنے کے صدے باب، اور عورت کا کیا کردار ہے گھر کو بنانے میں اور گھر کو توڑنے میں، یہ اس سورت کا بنیادی مضمون ہے۔ پھر اس کے بعد اس سورت جو دوسری بنیادی چیز ہے وہ کیا ہے کہ آخری اور فیصلہ کن بات اللہ اور اس کے رسول کی ہے، جہاں کہیں اختلاف ہو جائے گا وہاں پہ پھر بات کو اللہ اور اس کے رسول کی طرف ڈال دیا جائے گا۔ اللہ سبحانہ تعالیٰ نے سورۃ نساء نازل کر کے اس بات کا ثبوت دیا کہ عورتیں اللہ تعالیٰ کی نظر میں ڈیگریڈیڈ نہیں ہیں۔ آج جو ویس کی نظر سے ہمیں دیکھنے والے دیکھتے ہیں کہ اسلام شاید مردوں کا دین ہے، حالانکہ سورۃ نساء کے بارے میں ایک غیر مسلم مستشرق کا قول ہے کہ اگر مجھے یقین نہ ہوتا کہ یہ قرآن محمد صلی اللہ علیہ وسلم کا نازل کرتا ہے تو میں کہتا کہ اس قرآن کو لکھنے والی ایک عورت ہے۔ اللہ تعالیٰ نے اپنی کچھ صفات کی جھلک مردوں میں دی ہے اور کچھ صفات ایسی ہیں کہ جن کو عورتوں میں رکھا ہے۔ مثلاً اب دیکھیے کہ مردوں کی صفات عزیز، غالب، رزاق، القوی، یعنی اس طرح کی مردوں کی پرسنالٹی ہوتی ہے کہ جس میں اللہ تعالیٰ کی یہ صفات جھلکتی ہیں۔ اس کے برعکس عورتوں میں اللہ سبحانہ تعالیٰ نے جو چیز رکھی، سب سے پہلے تو ترتیب، آرگنائزنگ۔ مرد گھر آرگنائز کرنے لگ جائیں تو کبھی کوئی چیز آپ کو وقت پہ نہیں ملے گی، اور آپ کہنے پہ مجبور ہو جاتے ہیں کہ شکر ہے اللہ کا آپ عورت نہیں ہیں۔ ہاں وہ بیچارے کوشش بھی کریں آرگنائز کرنے کی تو وہ اور ہی چیزوں کو الجھا دیں گے، لیکن عورتیں کیسے سارا دن صاف کرتی رہتی ہیں چیزیں، اور اللہ مدبر الامر ہے۔ پھر اسی طرح دیکھیے کہ یہ تخلیق کا مادہ اللہ نے عورت میں رکھا، لطف، نرمی، کرم، جود، سخا، یہ ساری چیزیں ہمیں بتاتی ہیں کہ عورت اللہ تعالیٰ کا ایک شاہکار ہے۔ ہمیں ایز اے وومن ہوتے ہوئے، عورت ہوتے ہوئے، کسی قسم کا کمپلیکس نہیں رکھنا چاہیے۔ ایسی ہی ایک خوبصورت صورت شروع ہوتی ہے، بسم اللہ الرحمن الرحیم، یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ۔ لوگوں اپنے رب سے ڈرو جس نے تم کو ایک جان سے پیدا کیا۔ پہلے تو نوٹ کر لیں کہ سورۃ نساء صرف مسلمانوں کی صورت نہیں، انسانیت کی صورت ہے، تبھی تو یا ایھا الناس ہے۔ پھر ڈر کی بات، جس نے تم کو ایک جان سے پیدا کیا اور اسی جان سے اس کا جوڑا بنایا، اور ان دونوں سے بہت سے مرد اور عورت دنیا میں پھیلا دیے، اس اللہ سے ڈرو جس کا واسطہ دے کر تم ایک دوسرے سے اپنا حق مانگتے ہو، اور رشتے اور قرابت کے تعلقات کو بگاڑنے سے پرہیز کرو، یقین جانو کہ اللہ تم پر نگرانی کر رہا ہے۔ یہ ہے وہ پہلی آیت جو نبی صلی اللہ علیہ وسلم خطبہ نکاح میں پڑھا کرتے تھے۔ اگر آپ اس آیت پہ تھوڑا سا غور فرمائیں تو اس میں دو دفعہ اتقوا کے لفظ آئے ہیں، یعنی اللہ کے تقوی کی بات ہے۔ پہلا تقوی جو ہے وہ اللہ کے معاملات میں ہے، انسان اللہ کے معاملات میں تقوی رکھتا ہے تو نماز، روزے، حج، زکوٰۃ، ان معاملات کی بہت پابندی کرتا ہے۔ لیکن تقوی کا ایک دوسرا رنگ جو بہت سارے لوگوں کی نظروں سے محو ہے وہ کیا ہے؟ انسانی معاملات کا تقوی۔ اس لیے چونکہ رشتہ بنتا ہے دو گھروں کا جوڑ ہے، جیسے بجلی کے جو تار دو ایک ساتھ رہتے بھی رہنے بھی ضروری ہے، لیکن ہلکی سی اوپر سے پلاسٹک کی کوٹنگ اتر گئی تو دھماکہ بھی ہو سکتا ہے، آپ کی استری جل جائے گی اگر آپ کی تار جو ہے وہ کالی اور سرخ تار آپس میں مل گئی۔ اسی طرح سے عورت اور مرد کا جو جوڑ لگتا ہے نا، یہ ضروری تو بہت ہے لیکن خطرناک بہت ہوتا ہے۔ اگر مزاج میں کچھ اس قسم کی خرابی ہو جس کو آپ پلاسٹک کی تار سے تشبیہ کیجئے کہ اس کا اترنا کہہ لیں، औरत के मिजाज से कुछ चीज़ें निकल जाएं, गोया कि औरत की साइड से ऊपर से प्लास्टिक का कवर उतर गया, या मर्द के मिजाज में कुछ इस तरह की सख्ती और ज़ुबान की गंदगी हो कि उसकी ऊपर से प्लास्टिक कोटिंग उतर गई तो घर ज़्यादा दिन नहीं बनते। कौन सी चीज़ है जो इंसान मर्द को मर्द बनाती है और औरत को औरत बनाती है, जो शौहर को शौहर की जिम्मेदारियाँ और मर्द बीवी को बीवी की जिम्मेदारियाँ सिखलाती है? वो तकवा है। इसलिए खुतबा निकाह में 2 बार तकवे की बात है। लेकिन अफसोस की बात है, शायद ही कोई वीकेंड ऐसा होगा जिसमें हम किसी शादी में इनवाइटेड ना हो और वहाँ मौजूद ना हो, लेकिन कितने ही लोग हैं जिनको ये आयत समझ आ रही होती है, और कितनी जगह जहाँ औरतों के और मर्दों के लिए सुनने का इहतमाम किया जाता है। तो याद रखिए कि जब तक अल्लाह से नहीं डरेंगे, हम बंदों के हक़ नहीं दे सकते। अल्लाह के नबी सल्लम के एक हदीस का खुलासा है कि मुत्तकियों से अपनी बेटियों के निकाह करो, यानी बेटी या बहन का रिश्ता है तो जिस चीज़ को बुनियाद बनाओ वो तकवा है। क्यों? इसलिए कि अगर वो तुम्हारी बेटी को खुश नहीं भी रखेगा, यानी उसके ज़्यादा लाड़ लच्छन नहीं देख सकता, उसके लाड नहीं देख सकता, लेकिन वो उसके ऊपर जुल्म नहीं करेगा। तो अल्लाह से दुआ करते हैं कि अल्लाह तकवा वालों के साथ वास्ते डाले और बच्चियों को भी तकवा की दौलत दे के भेजें, ताकि वो भी कोई गलत नमूना ना बन जाए। फिर उसके बाद यतीम लड़कियों की कुछ बातें हैं। वआतुल यतामा अमवालहुम वला ततबद्दलुल खबीसा बित्तय्यिब, यतीमों के माल इनको वापस कर दो, अच्छे माल को बुरे माल से ना बदलो, और इनके माल अपने माल के साथ मिलाकर ना खा जाया करो, ये बहुत बड़ा गुनाह है। यतीम किसी माशरे का दबा पिसा तबका, जिनके माँ बाप जिंदा होते हैं उन बच्चों को लोग लाड बहुत करते हैं, प्यार भी करते हैं, लेकिन जब अपने ही भाई बहन ना रहें तो बस सब उनके बच्चों को कोई पूछता भी नहीं। कभी ईद शबरात का नाम लेकर किसी मौके पे फ़ोन भी कर लें तो बहुत बड़ी बात है। तर्स खाकर कुछ उनका महीना बांध दें, उनको डेली खर्च दे दें तो बहुत बात है, लेकिन याद रखें इन चीज़ों से रिश्ते नहीं निपते। अल्लाह ताला हमें यहाँ यतीमों के माल के बारे में केयरफुल होना सिखाता है। और अगर तुम यतीमों के साथ बेइंसाफी करने से डरते हो तो जो औरतें तुमको पसंद आएँ उनमें से 2-2, 3-3, 4-4 से निकाह कर लो। लेकिन अगर तुम्हें अंदेशा हो कि इनके साथ अदल ना कर सकोगे तो फिर एक ही बीवी करो, या इन औरतों को ज़ौजियत में लाओ जो तुम्हारे कब्ज़े में आई हैं। बेइंसाफी से बचने के लिए ये करीने सवाब है, यानी ये बात ज़्यादा बेहतर है कि तुम एक ही बीवी रखो। ये है वो इशू जिस पे मगरब ने आज औरतों को इतना ज़्यादा डिफेंसिव कर दिया कि वो इस तरह से सोचने लगें कि इस्लाम का मतलब 4 बीवियाँ, मुसलमान कौन 4 बीवियाँ, मौलवी साहब कौन है जिन्होंने अभी इसके बाद 3 निकाह और करने हैं। देखिए, इस्लाम से पहले शादियों की कोई हद नहीं थी, 100-100 बीवियों के तसव्वुर मिलते हैं हमें तारीख की किताबों में। नबी सल्लल्लाहु अलैहि वसल्लम जिस दौर में मक्का में आए, 10-10 बीवियाँ होती थी एक एक सरदार की, और इससे भी ज़्यादा। इस्लाम ने अनलिमिटेड शादियों को लिमिटेड करके मैक्सिमम हद 4 करके मशवरा क्या दे दिया कि अदल करोगे तो ठीक है, वरना एक ही काफ़ी है। अगर आप इस आयत को देखें तो पता क्या चलता है, फवाहिदा आम हालात में एक है, लेकिन हमेशा हालात ऐसे नहीं रहते कि एक ही हो। तो अगर ऐसे हालात हैं तो फिर गुनाह से बचते हुए, जिना से बचते हुए, किसी यतीम लड़की को बना देते हुए, किसी बेवा की का सहारा बनते हुए, किसी बच्चों वाली औरत को अकेले घर में रखने की बजाय उससे निकाह का ताल्लुक करते हुए, ये मुख्तलिफ मोटिव्स हैं। और हर दूसरी बीवी 16 साल की दुबली पतली लड़की नहीं होती। बास दफ़ा सहाबा ने ऐसी ऐसी औरतों से शादी की कि जिनके ऊपर नज़र डालने को दिल ना करे। तो ये एक सल्यूशन है ना, ये फ़र्ज़ है ना, सुन्नत है ना, वाजिब है। इस बात को बुनियाद बनाकर कभी भी औरतों को इस्लाम और कुरान से खिलाफ नहीं होना चाहिए। दूसरी चीज़ जो औरतों को हकूक दिलाया गया, वातुन निसा सदुकातिहिन्ना निहला, और औरतों के महर खुश दिली के साथ फ़र्ज जानते हुए अदा करो। ये भी इस्लाम ने मुतारफ़ करवाई, अरबों में इसमें बहुत कमी बेशी हो चुकी थी। कहानी औरतों को महर दो, महर का लफ्ज़ उर्दू में मेहरबानी से समझ लीजिए, आप पे मेरी मेहरबानी है। तो मेहर कहते हैं खुशी, मोहब्बत को, इस गिफ्ट ऑफ लव। ना तो ये औरत की कीमत है, ना तलाक के साथ इसका ताल्लुक है कि तलाक की सूरत में औरतों के पास कुछ रहे। बस लोगों ने हक मेहर के मांगने को तलाक का मांगना सोचा, ये कुछ भी नहीं है, ये एक टोकन है। इसको सदुका का लफ्ज़ अरबी में कहा, आपने देख लिया आयत में, तो सदुका क्या है, ये किसी मर्द के सच्चे होने की अलामत है कि आई एम नॉट फ्लर्टिंग यू, आई एम नॉट जस्ट पासिंग टाइम विद यू, मैं तुम्हारे साथ सिंसियर हूँ, मैं तुम्हारे मामले में सच्चा हूँ। एक टोकन है इस बात का कि मैं तुम्हें आज चंद थोड़ी सी जो मनी दे रहा हूँ, ये इस बात का दलील है कि मैं सारी ज़िंदगी तुम्हारे अखराजात को दिल की खुशी से पूरे करूँगा। फाइन तिब न लकुम अनशे मिन हो, अलबत्त अगर वो अपनी खुशी से मेहर का कोई हिस्सा तुम्हें माफ़ कर दें तो तुम इसे मज़े से खा सकते हो। और अपने वो माल जिन्हें अल्लाह ने तुम्हारे लिए क़याम ज़िंदगी का ज़रिया बनाया है नादान लोगों के हवाले न करो, अलबत्त इन्हें खाने और पहनने के लिए दो और नेक इन्हें नेक हिदायत करो। बस अब होता क्या था कि यतीम ऐसे आ जाते थे परवरिश में जिनके पास माल होता था, अब उनके माल के साथ क्या किया जाए। और याद रखिए ज़माने नज़ूल के एतबार से सूरत निसा ग़ज़वे उहद के फ़ौरन बाद नाजिल हुई। पिछली सूरत में हमने पढ़ा कि ग़ज़वे उहद के हालात क्या थे कि 70 सहाबा शहीद हो गए, तो जब वो 70 शहीद हुए तो कम अज़ कम 70 औरतें, अगर वो सब शादीशुदा थे तो बेवा हुई, यतीम हुए, तो घर घर में बेवाओं और यतीमों के मसाइल उठ गए। तो अब उन मसाइल को कैसे हल किया जाए, सूरत निसा उसका हल है। अब वो 70 औरतें जो बैठी हैं बेचारी, अगर कुछ मर्द जिनकी पहले से बीवियाँ हैं तो उनको कहा जाए कि चलो एक एक बेवा के साथ तुम निकाह कर लो तो क्या बुरी बात है। जब औरतें दूसरी शादी का सुनती हैं तो वो सिर्फ अपने बारे में क्यों सोचती हैं, वो दूसरी औरतों के बारे में क्यों नहीं सोचती। आज वैस ने बोली गैनी का नाम लेकर इस्लाम को रुसवा किया, हालांकि देखिए वैस में ये सारी खराबियाँ मौजूद हैं। चले इस्लाम अगर एक वक्त में चार बीवियों की हद बांध के कहता है चार रख लो, इससे ज़्यादा नहीं होगी, तो आज बोली गैनी किस तरह वेस्ट में एक शादी और चार छः मिस्ट्रेसेस, और शादी भी कोई नहीं सिर्फ 10 गर्लफ्रेंड्स, और शादी तलाक सीरियल मैरिजेस, क्या ये बोली गनी नहीं है। आज सारे रास्ते खोल के देख लीजिए, इस्लाम का रास्ता सॉल्यूशन का रास्ता है। लिहाजा अल्लाह ताला कहते हैं कि जब औरतों से निकाह करो तो उनको मेहर भी दो, अपनी खुशी से वो कोई तुम्हें छोड़ती हैं तो ठीक है। बाज़ लोग माफ़ करवाते हैं शादी के दिन, सबसे पहली चीज़ जो मर्द माफ़ कराते हैं हक मेहर माफ़ कराते हैं, कितनी औरतों को ये अपना हक पता भी नहीं होता। तो अल्लाह ताला फरमाते हैं कि औरतों को जब दीन आता है तो उनको अपने हकूक मांगने आ जाते हैं, लेकिन हकूक का मुतालबा डंके की चोट पे नहीं, मोहब्बत और आजजी के साथ होगा। फिर माल की अहमियत, ये अगली आयत नोट कर लीजिए, हर उस बहन और भाई के लिए जो माल बहुत ज़ाया करता है, जिसको एक्स्ट्रावेगेंस कहते हैं, फजूल खर्ची करने वाले, अल्लाह कहते हैं और अपने वो माल जिन्हें अल्लाह ने तुम्हारे लिए क्याम ज़िंदगी का ज़रिया बनाया नादान लोगों के हवाले न करो, अलबत्त इन्हें खाने और पहनने के लिए दो और इन्हें नेक हिदायत करो। अमूमन देखा गया कि औरतों में फजूल खर्ची का अंसर बहुत ज़्यादा होता है। चीज़ मौजूद है, ज़रा सी उससे नए डिज़ाइन की चीज़ मार्केट में मिली ये भी लेनी है, ये चीज़ मौजूद है, ज़रूरत नहीं भी है, गुजारा ऐसे भी हो सकता है, फिर भी लेना है। आप देखिए 10 किस्म के डिटर्जेंट आज हमारे घरों में दिखते हैं, बाथरूम में आप जाके देखें ये हैंड वॉश है, और मुझे कभी समझ नहीं है, मैं हमेशा कंफ्यूज ही रहती हूँ कि अच्छा हैंड वॉश है तो क्या मैं इसको मुंह पे लगा लूँगी तो कोई गुनाह हो जाएगा, कोई इसमें ख़राबी तो नहीं होगी, मेरी स्किन तो नहीं पड़ जाएगी। ये शावर क्रीम है, ये शावर जेल है, ये आप सोचें कि क्या कहते हैं शैम्पू है, ये कंडीशनर है। मुझे किसी का कॉल याद आ रहा है, नाम नहीं सोके याद, बहुत ही प्रोडक्टिव इंसान थे अपनी ज़िंदगी में, कहते थे मुझे नहीं समझ आता कि शैम्पू और शावर जेल का फ़र्क क्या, मुझे जो मिलता है मैं वो सब जगह इस्तेमाल कर लेता हूँ। आज हमने ज़िंदगी कितनी मुश्किल कर ली, किचन खोल के तो देखें ड्रॉज बंद नहीं होते हमारे। अल्टरनेट लेना और देना सीखें ज़िंदगी में, देखिए पैसा जेब में हो तो कोई मुश्किल नहीं लगता शॉपिंग करना, पैसा नहीं सिर्फ क्रेडिट कार्ड भी जेब में हो तो भी कोई मुश्किल नहीं लगता, लेकिन कहाँ हम अपने घरों में रखेंगे, कहाँ संभालेंगे, किधर जाएंगे, और जो तरते सर लग जाती है, लाना आसान नहीं है, बहुत मुश्किल है, फिर संभालना, फिर उसको बरतना, फिर इस्तेमाल करना। घर में अगर 4 गिलास हैं तो वही धो धो के इस्तेमाल होंगे ना, और अगर 24 गिलास हुए तो आप घर में जाएंगे तो चीखेंगे ये सारे गिलास बाहर क्यों आ गए, बच्चे एक एक करके निकालेंगे, तो ज़िंदगी को आसान करें। देखिए आपकी मेरी एक एक पैनी कीमती है, आज बहुत लोगों को दीन पैसे की ज़रूरत है, अभी इस दीन को बहुत ज़रूरत है, हम कैसे ज़ाया कर सकते हैं। तो अल्लाह कहते हैं इस माल की केयर करो, यूज़ करो। देखिए इस्लाम ये नहीं कहता कि आप दूसरों से मांगें, नेवर, आपकी अना होनी चाहिए। आज इस साल के रमज़ान का ये गोल बनाएं, जो चीज़ मेरे घर में मौजूद है मैंने वो दोबारा नहीं लेनी, इल्ला ये कि वो पहली मैं दे दूँ किसी को। प्लेटें हैं दोबारा नहीं लेनी, हाँ वो टूट गई हैं तो और लेनी है, ग्लास हैं और नहीं लेना, यानी सिर्फ डिज़ाइन कॉन्शियस, स्टाइल कॉन्शियस या वैरायटी कॉन्शियस नहीं होना। आप देखिएगा अगले साल के रमज़ान से पहले आपका किचन इतना मैनेजेबल हो चुका होगा कि आप खुशियाँ मनाएंगी। तो अल्लाह सुब्हान तआला कहते हैं कि माल को ज़ाया ना करो, اور یتیموں کی آزمائش کرتے رہو یہاں تک کہ وہ نکاح کے قابل عمر کو پہنچ جائیں، پھر اگر ان کے اندر اہلیت پاؤ تو ان کے مال ان کے حوالے کر دو۔ ایسا کبھی نہ کرنا کہ حد انصاف سے تجاوز کر کے اس خوف سے ان کے مال جلدی جلدی کھا جاؤ کہ وہ بڑے ہو کر اپنے حق کا مطالبہ کریں گے۔ یتیم کا جو سرپرست مالدار ہو وہ پرہیزگاری سے کام لے، اور جو غریب ہو وہ معروف طریقے سے کھا لے۔ پھر جب ان کے مال ان کے حوالے کرنے لگو تو لوگوں کو اس پر گواہ بنا لو، اور حساب لینے کے لیے اللہ کافی ہے۔ یہاں یتیموں کے ناطے سے ایک بہت ہی خوبصورت اصول زندگی کا سکھا دیا گیا کہ بچوں کو پیسے نہیں دو۔ یہ جو بچے یا ٹین ایجرس کے ہاتھ میں ہم سرخ نیلے پیلے نوٹ پکڑا دیتے ہیں نا، ہم نہ بھی پکڑائیں جب وہ جاب کرنے لگ جاتے ہیں آپ کو ان کی ٹون چینج دکھے گی۔ آپ نوٹ کریں، یہ میرا آج سے ایک چھوٹا سا ٹیسٹ اپنی ذاتی زندگی میں لے کے چلیں، جب تک آپ کی بچیاں اور آپ کے بچے آپ سے مانگتے تھے ڈالر پلیز اور 10 bucks پلیز اور پتہ نہیں کیا کیا نوٹ رو کے نام رکھے ہوئے، جب وہ آپ سے مانگتے تھے نا تو آپ 5 منٹ بھی ڈانٹتی رہتی ہیں نا، وہ چپ کر کے آنکھیں جھکا کے سنتے رہتے تھے۔ جس دن ان کو کسی پارٹ ٹائم جاب، ویکینڈ جاب اور کسی بھی ناطے سے اپنے پیسے کمانے آ گئے نا، اب آپ کی ڈانٹ نہیں سنیں گے۔ I don't need your money, I have this۔ یہ ٹون اندر سے بندگی ختم کر دیتی ہے ماں باپ کے معاملے میں۔ تو اس لیے بچوں کی ضروریات پوری کریں لیکن ان کے ہاتھ میں اس طرح ایکسٹرا پیسہ نہ دیں۔ جب بچہ بڑا ہوتا جائے نا، جیسے اب چھوٹے بہت بچے ہیں، مجھے حیرت ہوتی ہے جب مائیں ان کو پیسے دیتی ہیں، بچے جا کے کیا لیں گے، وہ تو 20 pound کی کینڈیز لے کے آ جائیں گے۔ پھر تھوڑے بڑے ہوں، جیسے ارلی ٹین ہیں، جیسے مثال ہے 10, 12, 14 سال، اب ان کو دیں اور آزمائیں۔ یہی طریقہ یہاں لکھے، تھوڑا سا دے کے آزماؤ۔ ان کو کہیں گے اب آپ کے، آپ نے اس میں پورا ہفتہ گزارنا ہے، پورا مہینہ گزارنا ہے۔ پھر جب آپ اس کو ختم کر چکی ہوں گی تو مجھ سے نہ مانگیں۔ پھر جب تھوڑے بڑے، اور خاص طور پہ لڑکے، یاد رکھیے 15-16 کی ایج سے اوپر جب لڑکا جائے یعنی بلوغت ہو، تو اب آپ اس سے گھر کے خرچے دلوائیں۔ اس کو کہیں کہ تم گروسری لاؤ، تم نے اس مہینے کی گروسری اتنے پیسوں میں لانی، یعنی وہ کما رہا ہے تو اس سے دلوائیں، اور اگر آپ دے رہے ہیں تو آپ اسے کہیں کہ جاؤ تم ان چیزوں کو لے کے آؤ۔ شروع سے مردوں کو قوام بننا سکھائیں، کیونکہ آگے ہم پڑھنے لگے ہیں سورت میں کہ کس طرح مرد کو مرد بنا کے پالو۔ افسوس کی بات ہے آج ہمارے مرد بھی ایسے ڈھیلے کے لمبے لمبے نہ ہوں، چلتے بھی ایسے مٹک مٹک کے کہ جیسے کوئی حسینہ، چل نہیں سکتے، بول نہیں سکتے، بات نہیں کر سکتے۔ آپ بھیجیے ان کو بازار میں کوئی چیز لینے کے لیے تو وہاں جا کے فون کر رہے ہوں گے امی کیا، اور کچھ لڑکیوں کی تو بات نہیں میں کر رہی، میں لڑکوں کی کر رہی ہوں۔ آپ اپنے مردوں کو، اپنے بچوں کو، آپ اپنے مردوں کو نہیں چینج کر سکتے نا۔ ہم سب کہہ سکتے ہیں کہ جو ان کو بننا تھا وہ بن گئے، ایک دیوار بن جاتی پھر نہیں بدلتی۔ آپ اپنے بچوں کو کل کا، مستقبل کا مرد بنا رہے ہیں۔ آپ اپنی آنے والی بہو پہ رحم کریں، اس کو نکالیے گھر سے، لسٹ اس کے ہاتھ میں دیں، جاؤ لے کے آؤ۔ آج خراب لائے گا نا، کیا لائے گا؟ آپ سب کو یعنی یقین کریں، اگر آپ سب سسٹر جو قرآن کے ساتھ جڑی ہیں، آہستہ آہستہ خاموشی سے آپ نے اپنے بچوں کو ٹرین کر دیا، اور مردوں کو بھی آف کورس، اگر وہ آج تک یوز ٹو نہیں تھے کریں، تو آپ کا آدھا درد سر ختم ہوگا۔ کتنا بڑا درد سر ہے شاپنگ کرنا، مجھے کل اس کا اتفاق ہوا۔ انتہائی ناگزیر تھا ہمارا کچھ چیزوں کو لینا، پچھلے ایک ویک سے چل رہا تھا سلسلہ، چلنا ہے جانا ہے جانا ہے، ٹلتا ہی کیا ٹلتا گیا۔ کل ہم اس کے لیے نکلے ہیں، یقین کریں میں آپ کو سچ بتا سکتی ہوں، ہم نے کوئی کپڑا نہیں لیا، کوئی جوتی نہیں لی، کوئی ایسی چیز نہیں، گھر کی بیسک چیزیں جو کہ کسی کو بھی چاہیے ہو سکتی ہیں، کلیننگ کی چیزیں، اور گھر آنے سے لے کر نماز میں نے پڑھی، اور اس کے بعد سے عشق ظہر مغرب تک میں بستر سے نہیں اٹھ سکی۔ مجھے، میں نے اپنے شوہر سے کہا کہ مجھے لگ رہا ہے میری راگ پھٹ جائے گی، اتنا شدید سر میں درد تھا۔ اور وہ کوئی مال نہیں تھا، وہ ایسی فضول سی دکان تھی جہاں سے ہم نے یہ چھوٹی موٹی چیزیں خریدی۔ واللہ دعا کیا کریں ہم ذرا اپنا وقت زیادہ لگائیں کسی چیز پہ، اور اللہ ہمیں تکلیف میں ڈالے تاکہ توبہ کریں، اور اگر توبہ نہیں کرنی تو جو کچھ بھی ہوگا وہ ہوگا۔